नेपाल दर्पणमा साथी प्रकाश शर्मासँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि संसदमा छलफल शुरू, माओवादी केन्द्रका सांसद नै असन्तुष्ट।
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी पूरा, भारतबाट सिधै जनकपुर जाने र भोलि नै काठमाडौँ आउने।
नेपालमै पहिलो पटक पूँजी बजार मेला आयोजना, लगानी सुरक्षित गर्ने उपायबारे अवलोकनकर्तालाई जानकारी।
एकै ठाउँमा आएर सबै कुरो जान्न चाहनेलाई अब सबै कुरो यहाँ जान्न सकिन्छ जस्तो लाग्छ।
92 वर्षीय महाथिर मोहम्मद मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त, बारिसन नेशनल पार्टीको 62 वर्ष लामो शासन अन्त्य।
र आईपीएल क्रिकेटमा हैदराबाद र दिल्ली खेल्दै।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
नेपाल बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना।
नेपाल बैंक लिमिटेडमा खाता खोली कारोबार गरिरहनुभएका ग्राहक महानुभावहरूले आफ्नो ग्राहक पहिचान विवरण केवाईसी 2075 असार मसान्तभित्र अध्यावधिक गरिसक्नुपर्ने भएकाले हालसम्म पनि उक्त विवरण अध्यावधिक नगरेको भएमा आउँदो असार मसान्तभित्र आफ्नो खाता रहेको शाखा वा पाएक पर्ने शाखामा सम्पर्क गरी विवरण अध्यावधिक गर्न हुन अनुरोध गर्दछौ।
नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। संसदमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल शुरू भएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले आर्थिक वर्ष 2075-76 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संघीय संसदमा पेश गरेपछि आजदेखि त्यसमाथि छलफल शुरू भएको हो। छलफलमा भाग लिँदै नेकपा एमालेका सांसद भीम रावलले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बजेट केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो। कांग्रेसका डाक्टर मिनेन्द्र रिजालले साना आयोजनालाई बजेट नछुट्याउने गल्ती नगर्न सरकारलाई आग्रह गर्नुभयो। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सत्तारूढ दल नेकपा माओवादी केन्द्रकै सांसदले असन्तुष्टि जनाएका छन्। आजको बैठकमा माओवादी केन्द्रका सांसद अग्निप्रसाद सापकोटाले विनियोजन विधेयकले गरीब नागरिकलाई माथि उठाउने कार्यक्रम तय गर्न नसकेको टिप्पणी गर्नुभयो। यसैबीच नयाँ आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथि राष्ट्रिय सभामा पनि छलफल शुरू भएको छ। कर प्रस्ताव बाहेक आर्थिक वर्ष 2075-76 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै राष्ट्रिय सभाका सांसदहरूले कृषिको आधुनिकीकरण, चुरे क्षेत्रको संरक्षण लगायत विषयलाई प्राथमिकतामा राख्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन्।
सांसदहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा सीमा विवाद, सीमा सुरक्षा, तराई मधेशको डुबान समस्या समाधानमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन्। आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसदहरूले द्विपक्षीय हितका विषयमा भारतीय पक्षसँग जोड़दार रूपमा आफ्ना कुरा राख्न सरकारको ध्यानाकर्षण गराएका हुन्। पूर्व प्रधानमन्त्री समेत रहेका नयाँ शक्ति पार्टीका डाक्टर बाबुराम भट्टराईले भौतिक पूर्वाधार र सामाजिक पूर्वाधार विकासका विषयलाई मुख्य प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरू संजय कुमार गौतम, महेश्वर गहतराज तथा अमरेश कुमार सिंहले मोदीको नेपाल भ्रमणका क्रममा भारतसँगका सन्धि सम्झौता कार्यान्वयन तथा तराई मधेशको डुबान समस्याबारे नेपालले कुरा राख्नुपर्ने माग गर्नुभयो। यसैबीच राष्ट्रिय सभा सदस्यहरूले पनि भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण, सुरक्षा संवेदनशीलता र सीमा सुरक्षाका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन्। आजको बैठकमा विशेष समय लिएर बोल्दै राष्ट्रिय सभाका सांसदहरू उतोल तामाङ, उदय शर्मा पौडेल, विन्द्या देवी राणा, तारादेवी भट्ट लगायतले भ्रमणका क्रममा भारतीय पक्षबाट बेहोर्नु परेको असमान व्यवहार, सीमा समस्या लगायतका विषयमा जोड़ दिन सरकारको ध्यानाकर्षण गराउनु भएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोलिदेखि शुरू हुने नेपालको दुई दिने राजकीय भ्रमणको सबै तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालका अनुसार भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट सिधै जनकपुर आउने भएकाले जनकपुरको सुरक्षा व्यवस्था निकै कड़ा पारिएको छ भने अरू आवश्यक तयारी पनि लगभग पूरा भएको छ। मोदी भोलि दिल्लीबाट सिधै जनकपुर जाने र त्यहाँबाट काठमाडौँ आउने कार्यक्रम छ। काठमाडौँ आउनु अघि उहाँ मुस्ताङ जाने कार्यक्रम छ। जनकपुरमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी 9,000 सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ। जनकपुर प्रवेश गर्ने सबै प्रवेशद्वारमा सुरक्षाकर्मीले कड़ाईका साथ जाँच गर्ने गरेका छन्। मोदीको सुरक्षाका लागि जानकी मन्दिर तथा 12 बिघा मैदानको 100 मिटर क्षेत्र वरपर तथा जनकपुर विमानस्थलदेखि 12 बिघाको सड़क छेउछाउमा मोटरसाइकलको हेलमेट, झोला, पोका तथा धारिला वस्तु लिएर तथा मास्क लगाएर आवत जावत गर्न प्रहरीले निषेध गरेको छ। मोदीको अभिनन्दन गरिने 12 बिघा मैदानलाई चारैतर्फबाट सुरक्षाकर्मीले घेरेको छ। मैदानभित्रको मंच भारतीय सुरक्षाकर्मीको घेरामा निर्माण भइरहेको छ। यसैबीच जानकी मन्दिर प्रवेशमा आजैदेखि सर्वसाधारणलाई रोक लगाइएको छ। सुरक्षाका कारण भक्तजन एवं सर्वसाधारणलाई पूजा पाठ गर्न आज दिउँसोबाटै प्रवेश निषेध गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभयो। जानकी मन्दिरको सबै ढोका बन्द गरेर प्रवेश निषेध गरेपछि सर्वसाधारण ढोका बाहिरैबाट पूजा आजा गरिरहेका छन्।
यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणलाई मध्यनजर गरी मुस्ताङमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथ मन्दिर दर्शनका लागि पर्सि त्यहाँ जाने भएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कड़ा पारेको हो। भारतीय सुरक्षाकर्मीको टोलीले पनि मुक्तिनाथ क्षेत्रको स्थलगत अनुगमन गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले भारतीय प्रधानमन्त्रीको भ्रमण सुरक्षाका लागि मुक्तिनाथ मन्दिर परिसरमा भोलि दिउँसो 4 बजेदेखि पर्सि दिउँसो 12 बजेसम्म सर्वसाधारणको आवत जावत बन्द गर्ने निर्णय गरेको छ। यसैगरी मनाङ हुँदै थोराङला पास भएर मुस्ताङ र मुक्तिनाथ हुँदै मनाङ आउजाउ गर्ने पर्यटकलाई वैकल्पिक पदमार्गको व्यवस्था मिलाइएको छ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको आर्थिक विकास र समृद्धिमा भारतले सहयोग गर्ने बताउनु भएको छ। नेपाल भ्रमणको पूर्व सन्ध्यामा ट्वीट गर्दै मोदीले आफूले प्रधानमन्त्री ओलीको आमन्त्रणमा नेपाल भ्रमण गर्न लागेको र भ्रमणले नेपाल र भारत बीचको सम्बन्ध थप सुधार गर्ने बताउनु भएको छ। उहाँले नेपाली समकक्षी प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल दुई देश बीचको सम्बन्ध सुधारमा केन्द्रित हुने बताउनु भएको छ। प्रधानमन्त्रीको रूपमा नेपालको तेस्रो भ्रमणमा आफू र आफ्नो देशले नेपालसँगको पुरानो सम्बन्ध अझ प्रगाढ़ बनाउने मोदीले बताउनु भएको छ। मोदीले आफूले छिमेकीलाई पहिलो प्राथमिकतामा राखेर विकास गर्न खोजेको उल्लेख गर्नुभएको छ। मोदीले आफूले काठमाडौँ बाहेक जनकपुर र मुक्तिनाथको यात्रा पनि गर्ने उल्लेख गर्नुभएको छ। उहाँले गएका केही वर्षमा नेपाल र भारतले आपसी हितका लागि द्विपक्षीय सम्बन्ध र विकासका लागि धेरै समझदारीहरू गरेको उल्लेख गर्दै आफ्नो आसन्न नेपाल भ्रमणले ती समझदारीलाई कार्यान्वयनको दिशामा अघि बढ़ाउन सहयोग गर्ने उल्लेख गर्नुभएको छ।
यसैबीच सरकारले मोदीलाई जनकपुर र काठमाण्डुमा नागरिक अभिनन्दन गर्ने तयारी गरिरहँदा सामाजिक सञ्जालमा भने त्यसको चर्को विरोध भइरहेको छ। 2072 सालको भूकम्प लगत्तै मोदी सरकारले नेपालमा नाकाबन्दी गरेर पीड़ामाथि पीड़ा थप्ने मोदीलाई किन अभिनन्दन गर्ने भन्दै सर्वसाधारणले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा विरोध गरिरहेका छन्। ट्वीटर प्रयोगकर्ताले ट्वीटरमा ह्याशट्याग ब्लकेड वाज क्राइम मिस्टर मोदी भन्दै ट्रेण्ड चलाएका छन् भने फेसबुकमा पनि नागरिक अभिनन्दन होइन सरकारी अभिनन्दन हो भन्दै सर्वसाधारणले आफ्नो आक्रोश पोखेका छन्।
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
हेटौँडा सिमेन्ट गुणस्तरमा उच्च एक पटकको प्रयोग पुस्तौं पुस्ता ढुक्का।
हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादित उच्च गुणस्तरको ओपीसी शक्ति ब्रान्डको सिमेन्ट प्रयोग गरी ढुक्क हौं।
सम्पर्क हेटौँडा सिमेन्ट उद्योग लिमिटेड हेटौँडा, फोन नम्बर 0574125595।
प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि नजलाउने सम्बन्धी वातावरण विभागको अनुरोध।
ग्रामीण तथा विशेष गरी शहरी क्षेत्रमा प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बालेर आगो ताप्नुका साथै फोहोरहरू बाल्ने गरिन्छ। यस्ता वस्तुहरू बाल्दा निस्किने धुवामा डाइअक्सिन, फ्युरान जस्ता हानिकारक ग्यास तथा धुवाका अति सूक्ष्म कणहरू हुने हुँदा यसले फोक्सोको क्यान्सर लगायत श्वास प्रश्वास सम्बन्धी गम्भीर रोगहरू लाग्न सक्छन्। तसर्थ आजैदेखि प्लास्टिक जन्य वस्तु, फोहोर, टायर इत्यादि बाल्ने कार्य बन्द गरी वातावरणमा हुने प्रदूषण तथा जनस्वास्थ्यमा पर्ने असर न्यूनीकरण वनीकरण गरौं, वातावरण संरक्षणमा योगदान पुर्याउँ।
नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय, वातावरण विभाग।
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागको अनुरोध। शैक्षिक सत्र 2075 को विद्यार्थी भर्ना अभियान का सन्दर्भ में विपन्न गरीब सीमांतकृत पिछड़िएका बाल बालिकाहरूलाई भर्ना गरी अभिभावकत्व ग्रहण गर्नुहुने महानुभावहरूले शिक्षा विभाग को वेबसाइट www.doe.gov.np मा राखिएको अनलाइन फारम भरी अभिलेख अध्यावधिक गर्ने कार्यमा सहयोग गरिदिनु हुन सबै विशिष्ट व्यक्तित्व एवं भर्ना अभियान का अभियन्ताहरूमा शिक्षा विभाग हार्दिक अनुरोध गर्दछ।
तपाईं अहिले रेडियो मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि संसदमा छलफल शुरू, माओवादी केन्द्रका सांसद नै असन्तुष्ट, भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी पूरा, भारतबाट सिधै जनकपुर जाने र भोलि नै काठमाडौँ आउने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। प्रतिबन्ध लागेको डेढ़ वर्षसम्म पनि नेपालमा रहेका 500 र 1000 दरका भारतीय रूपियाँको नोट सटहीमा भारतले कुनै चासो नदेखाउँदा समस्या भएको छ। नेपाल राष्ट्र बैंकमा मात्रै 7 करोड़ भन्दा धेरै 500 र 1000 को भारतीय नोट रहेको राष्ट्र बैंकले जनाएको छ। सर्वसाधारणसँग कति रकम छ भन्ने बारेमा यकिन हुन सकेको छैन। भारत सरकारलाई राष्ट्र बैंकले बारम्बार नोट सटहीका लागि पहल गरिदिन आग्रह गरे पनि कुनै प्रतिक्रिया नआएको राष्ट्र बैंकले जनाएको छ। सन् 2016 को नोभेम्बरमा मोदी सरकारले 500 र 1000 को भारू नोटमा लगाएको प्रतिबन्ध नेपालमा रहेको नोट प्रतिबन्ध लगाएपछि नेपालमा रहेको नोट साट्न समस्या भएको हो। नोट सटै नहुँदा समस्यामा परेका नेपालीका विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली पक्षबीच कुरा हुने सम्भावना रहेको भारतीय संचार माध्यमले जनाएका छन्।
नेपाल धितोपत्र बोर्डको 25 स्थापना दिवस अर्थात रजत जयन्तीको अवसरमा काठमाडौँको भ्रिकुटी मण्डपमा हिजोदेखि शुरू भएको प्रथम पूँजी बजार मेला आज सकिएको छ। नेपालमा पहिलो पटक भएको पूँजी बजार मेलामा आयोजक नेपाल धितोपत्र बोर्डले अपेक्षा गरेभन्दा धेरै शेयर लगानीकर्ता र अवलोकनकर्ता पुगे। मेलामा पुगेकाहरूमध्ये शेयरमा लगानी गरेकाले लगानी सुरक्षित गर्न विभिन्न जानकारी पाएका छन् भने शेयरमा लगानी नगरेकाले पनि शेयरबारे धेरै कुरा जान्ने अवसर पाए को बताएका छन्। शेयर बजारमा आकर्षण किन बढिरहेको छ त? अर्जुन पोखरेलको रिपोर्ट।
काठमाडौँको भ्रिकुटी मण्डपमा आज सकिएको पहिलो पुँजी बजार मेलामा पुगेका धेरैले शेयरका बारेमा यस्तै सोधी खोजी गरे। शेयर बजारको नियमन गर्ने संस्था धितोपत्र बोर्ड नेपाल, नेपाल स्टक एक्सचेन्ज, शेयर निष्कासन तथा बिक्रीको प्रबन्ध मिलाउने विभिन्न बैंक तथा वित्तीय संस्था तथा शेयर किनबेच गराउने सबैजस्तो दलाल कम्पनी एउटै छानामुनि भएपछि नागरिकलाई शेयर बजारको बारेमा राम्रोसँग जान्ने मौका मिल्यो। मेलाको चहल पहल देखेर हलभित्र पसेका शीतल रेग्मी पनि यस्तै भन्दै हुनुहुन्थ्यो।
यो मलाई थाहा थिएन है, यो बाटो जाँदाखेरि देखेँ के रहेछ भनेर हेरेर एकै ठाउँमा आएर सबै कुरो जान्न चाहनेलाई चाहिँ अब यो सबै कुरो यहाँ जान्न सकिन्छ जस्तो लाग्छ।
शेयरमा लगानी गर्दा कहिले घाटामा डुबिने अनि कहिले नाफा चुलिने भएकोले निकै विचार पुर्याउनु पर्ने भन्दै मेलामा विभिन्न दलाल कम्पनीले अवलोकनकर्तालाई तानिरहेका थिए। यसअघि विचारै नगरी लगानी गर्दा घाटामा गएकोले मेलामा जानकारी लिन आएको बताउनुहुन्छ देवराज श्रेष्ठ।
सेकेन्डरी लिएको थियो, अहिले अब घाटामा छ, अब के हेर्ने यो शेयरबारे के रहेछ भनेर बुझ्न आएको थिएँ। जथाभावी लगानी नगर्नु भन्ने कुरो बुझियो होइन, उनीहरूले हाम्रो पैसा चाहिँ उनीहरूले पनि शेयरमा हालिदिने काम गर्दो रहेछ होइन बैङ्करले पनि।
पहिले लाइनमा बसेर निकै झन्झटका साथ शेयर लगानीको लागि आवेदन दिनुपर्ने भएकोले शेयरमा सीमित व्यक्तिको मात्रै लगानी हुन्थ्यो, तर अहिले त आस्वा प्रणाली मार्फत 63 बैंक तथा वित्तीय संस्थाका 1800 शाखा मार्फत आफ्नो खातामा भएको रकमबाट सिधै शेयर किन्न सकिने भएकोले पनि शेयर बजारमा धेरैको पहुँच बढेको छ। अहिले घरमै बसेर अनलाइनबाट पनि शेयर किनबेच गर्न सकिन्छ। यस्तै प्राथमिक शेयरमा सम्बन्धित कम्पनीको मनोमानी तोडिएर शेयर आवेदन दिएका सबैले न्यूनतम 10 किता शेयर पाउने व्यवस्था भएकोले पनि नागरिकको ध्यान बढ्दो छ। यस्तै दलाल कम्पनीको चुक्ता पुँजी पनि बढाएर 2 करोड़ पुर्याइएको छ भने नियमन पनि बढाइएको छ। प्राथमिक शेयर निष्कासनमा आवेदन दिँदा डीम्याट खाता अनिवार्य हुनु, बोनस शेयर सिधै डीम्याट खातामा जानु, ग्राहक विवरण फारम अनिवार्य हुनु लगायतका कारण शेयरमा लगानी गर्ने नागरिक बढेका छन्। लगानीकर्ताको आकर्षण बढ्दै गएकोले शेयर बजारमा कसरी लगानी गर्ने भन्ने तालिम दिन संस्था नै खोल्ने तयारी भइरहेको बताउनुहुन्छ नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी।
क्यापिटल मार्केटमा लगानीकर्ताहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ, तर लगानी कसरी गर्ने, त्यो कहाँ सिक्ने त भन्ने, त्यो त्यसको चाहिँ एउटा चाहिँ अभाव फर्किरहेको छ। ट्रेडिङ मार्केट चाहिँ स्थापना गर्नको लागि हामीले
प्रविधिको सहज पहुँच भएकोले घरमै बसी बसी पैसा कमाउन सकिन्छ भन्दै शेयर बजारमा लगानीकर्ता बढ़िरहेका छन्। तर विचारै नगरी लगानी गरेमा डुब्न पनि सकिन्छ भन्ने तर्फ भने लगानीकर्ताले सोच्नै पर्छ।
रिपोर्टपछि खबरकै सिलसिला, शेयर बजार परिसूचक नेप्से आज पनि झण्डै 8 अङ्कले तल झरेको छ। हिजो 5 अङ्कले घटेको नेप्से आज 7.7 अङ्कले ओह्रालो लागेर 1348.45 बिन्दुमा पुगेको हो। आज शेयर बजारमा 161 कम्पनीका 7,73,000 कित्ता शेयर किनबेच भएका छन्। यसबाट 35,88,00,000 रूपियाँ बराबरको कारोबार भएको छ। आज सबैभन्दा बढी नेपाल लाइफ इन्सुरेन्सको 2,22,00,000 रूपियाँको शेयर किनबेच भएको छ। समग्र शेयर बजार घट्दा पनि आज समता माइक्रो फाइनान्स, सपोर्ट माइक्रो फाइनान्स तथा किसान माइक्रो फाइनान्सको भने शेयर मूल्य 5% भन्दा धेरैले बढेको छ।
33.5 किलो सुनसँग जोडिएको 30 अभियुक्तको मुद्दामा आजदेखि मोरङ जिल्ला अदालतमा बहस शुरू भएको छ। न्यायाधीश नारायण प्रसाद शर्माको इजलासमा आजदेखि शुरू भएको बहसमा सरकारका तर्फबाट 3 सरकारी वकिलले बहस गरेका छन्। भोलि बाँकी 5 सरकारी वकिलले बहस गरेपछि प्रतिवादीको तर्फबाट वकिलहरूले बहस गर्ने जिल्ला अदालत मोरङका श्रेष्ठदार नवराज दुलालले जानकारी दिनुभयो। सरकारका तर्फबाट 8 र प्रतिवादीका तर्फबाट 50 वकिलले बहस गर्नेछन्।
3 अघि भूकम्पले ढालेको काष्ठमण्डप पुननिर्माणका लागि आजदेखि सरसफाई तथा भग्नावशेषका काठ छनौट र सुरक्षित स्थानमा राख्ने काम शुरू भएको छ। 2072 सालको भूकम्पका कारण जग मात्रै बाँकी रहेको 7 शताब्दीमा बनेको काष्ठमण्डप वरपर राखिएका काठहरू छनौट गरेर सुरक्षित ठाउँमा लगिएको हो। काष्ठमण्डप पुननिर्माण समितिले आज भोलि र पर्सि 3 काठ व्यवस्थित गर्ने र आउँदो सोमबार काष्ठमण्डपमा शुभारम्भ पूजा गर्ने कार्यक्रम राखेको छ।
भूकम्पका कारण बस्ती नै जोखिममा परेर विस्थापित भएका ओखलढुङ्गाका झण्डै 200 परिवार बस्ती स्थानान्तरणमा ढिलाइ हुँदा समस्यामा परेका छन्। भूगर्भविदहरूको अध्ययन टोलीले बसोबास गर्न नमिल्ने क्षेत्र भनेर पहिचान भएका मोलुङ गाउँपालिकाको हर्कपुर, प्राप्चा, बिलन्दु, फूलबारी, टारकेराबारी र रगनीका 200 बढ़ी परिवार समस्यामा परेका छन्। 2072 वैशाख 12 र 29 गतेको भूकम्पले जोखिममा परेका बस्ती स्थानान्तरणको काम शुरू नहुँदा अहिलेसम्म भूकम्प प्रभावितले आवास निर्माण गर्न पनि पाएका छैनन्।
7 प्रदेशको समृद्धिसँग जोडिएका दर्जनौ ठूला सड़कको निर्माण सुस्त भएको छ। शुरू भएको दशकौं बितिसक्दा पनि सड़क निर्माणले गति लिन नसकेको हो। वन विवाद, बजेट अभाव, विस्फोटक पदार्थको अभाव तथा जनशक्तिको कमी लगायतका कारणले सड़क निर्माणको गति सुस्त भएको निर्माणाधीन सेती लोकमार्गको उत्तरी खण्डका इन्जिनियर अमित श्रेष्ठले बताउनुभयो। कैलाली कञ्चनपुरमा हुलाकी सड़क, मोहनापुर अत्तरिया 6 लेन सड़क, 9 उत्तर दक्षिण सड़क निर्माण सुस्त छ। त्यसबाहेक प्रदेश 7 9 जिल्लामा सञ्चालनमा रहेका सेती लोकमार्ग, महाकाली कोरिडोर, धनगढ़ी दिपायल हुँदै बझाङ ताक्लाकोट फास्ट ट्र्याक, चिसापानी जंगलघाट मंगलसेन सड़क आयोजनाको निर्माण पनि दशकौंदेखि सुस्ताएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
खत्तम पार्यो, खत्तम खत्तम
के खत्तम भयो?
सबैले पढे, मेरो नाति चाहिँ दिनभरि मार्तोल रेन्जु पेन्सिस बोकेर हिँड्छ। हेर्नुहोस्,
सिप त सिक्यो नि त, तिम्रो नातिलाई सबैले प्लम्बर बाबु भन्छन्। यो वडामा धारा बाथरूम बनाउनु पर्यो भने ऊ 1 नम्बरको छ,
तर हातमा रेन्जु पेन्सिस मात्र भएर के अरू प्रमाण पत्र छैन?
अब त्यो पनि हुन्छ हजुरबा, हामी जस्तै विभिन्न सिप भएका तर प्रमाण पत्र नभएकाहरूले सिटिई भिटीको पाएको पर्ने सिप परीक्षण केन्द्रमा परीक्षा दिएर तह 1 देखि तह 4 मान्यता प्राप्त प्रमाण पत्र लिन पाइन्छ।
ए हो र,
त्यति मात्रै हो र हजुरबा, अब चाँडै नै तह 5 देखि तह 8 सम्मको प्रमाण पत्र समेत प्राप्त गर्ने प्रणाली बन्दैछ। यसको अर्थ अब प्राविधिक तथा व्यावसायिक धारमा पनि बिए एमए र पिएचडी सम्मको योग्यता हासिल गर्न सकिनेछ।
अनि मान्यता
संसार भरि पाइन्छ। मेरो नातिनीले पनि ब्युटी पार्लर सिकेर सिटी भिटीबाट प्रमाण पत्र लिएर आएकी छिन्।
अनि कसले गर्दैछ यस्तो राम्रो काम?
सिटी भिटी अन्तर्गत
नेपाल व्यावसायिक योग्यता निर्धारण प्रणालीले।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निपमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42385 4238545।
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर,
साथै एसईई दिएका विद्यार्थीहरूका लागि विशेष कोर्सको व्यवस्था छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपालमा कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न इजरायल सरकार सहमत भएको छ। नेपाली कृषि प्राविधिक तथा कृषकको क्षमता अभिवृद्धि गर्न नयाँ प्रविधिमा आधारित अध्ययन र तालिम तथा प्राविधिक सहयोग गर्न इजरायल सहमत भएको हो। इजरायल भ्रमणमा रहेका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल र इजरायली समकक्षी उरी एरियल बीच भएको भेटमा यस्तो सहमति भएको हो।
सुर्खेतमा घरेलु रक्सी नियन्त्रण गर्नका लागि प्रहरीले एरिया मदिरा नियन्त्रण अपरेशन सञ्चालन गरेको छ। कर्णाली प्रदेशको राजधानी भएकाले सुरक्षित, व्यवस्थित र मदिराजन्य गतिविधि न्यूनीकरण गर्न भन्दै मदिरा नियन्त्रण कार्यक्रम शुरू गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभयो।
डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका वडा नम्बर 1 र 2 पूर्ण खोप ओडा घोषणा गरिएको छ। नगरका 2 ओडामा भएका 81 जना बालबालिकाले जन्मेदेखि 2 वर्षसम्म लगाउनु पर्ने सबै खोप पूरा गरेको आधारमा पूर्ण खोप ओडा घोषणा गरिएको स्वास्थ्य चौकी त्रिपुरा कोटका प्रमुख तुलबहादुर श्रेष्ठले जानकारी दिनुभयो।
क्रिश्चियन धर्मको प्रचार गर्दै हिँडेको आरोपमा 2 भारतीय सहित 6 प्रहरीले तेह्रथुमको संक्रान्ति बजारबाट पक्राउ गरेको छ। धर्म प्रचार गरेको आरोपमा झापाको मक्का दिनेश सुब्बा, आशिष सुब्बा, दीपक सुब्बा र मन्तुला धिमाल तथा भारतको सिक्किमका भूपाल राई र पश्चिम बंगालका पवन राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय संक्रान्ति बजारले जनाएको छ।
काठमाडौँ उपत्यका सहित देशका धेरै भेगमा अहिले पनि मौसम बदली भई पानी परेको छ। काठमाडौँका ठाउँ ठाउँमा पानी परिरहेको छ। आज रातिदेखि भने मौसम सफा हुँदै जाने मौसमविदको भनाई छ। भारतमा बनेको न्यून चापीय प्रणाली उत्तरतिर सर्दै गएकाले भोलिदेखि मौसम सफा रहने मौसमविदले बताएका छन्।
मेरो पनि भन्नु छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दन दिन लागिएको विषयमा ट्विटरमा सुजन सापकोटा लेख्नुहुन्छ, पाहुनालाई स्वागत गर्ने हामी सबै नेपालीको परम्परा हो, तर भारतीय प्रधानमन्त्री मोदीलाई हामी नागरिकको साथ बिना कसरी नागरिक अभिनन्दन गरिँदैछ।
यसै विषयमा पवन पौडेल ट्विटरमै लेख्नुहुन्छ, भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी भइरहँदा धेरै नेपालीहरू किन नेपालमाथि अघोषित नाकाबन्दी भयो भन्ने प्रश्नको जवाब खोजिरहेका छन्। आशा छ यसको जवाब पनि मिल्नेछ। नागरिकको प्रश्नमा सरकारको पनि ध्यान जाओस्।
विकास थापा फेसबुकमा प्रश्न गर्नुहुन्छ, तरकारी उत्पादन किसानबाट सस्तोमा किनेर महँगोमा बेच्ने बिचौलियालाई कहिले कारवाही गर्ने सरकार?
फेसबुकमै मनुष महतको टिप्पणी छ, विश्वकै मानचित्रमा विकासको दृष्टिकोणले हामी नेपाली धेरै पछाडि परिसक्यौं। न्यूनतम आधारभूत आवश्यकता पनि परिपूर्ति गर्न सकेका छैनौं। यसका लागि ठोस योजना ल्याएर काम गर्नुको साटो सरकार खालि सस्तो भाषण र लोकप्रियताका लागि मात्रै काम गरेको देखिन्छ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईबीआर नम्बर 01500019 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र कायाकैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र विष्णु विश्वकर्मा। अब विदेशको खबर। महाथिर मोहम्मदले 92 वर्षको उमेरमा मलेसियाको प्रधानमन्त्रीको शपथ लिनुभएको छ। हिजो भएको आम चुनावमा 62 वर्षदेखि मलेसियामा शासन गरिरहेको दल बारिसान नेशनललाई पराजित गरेका मोहम्मदले आज पद तथा गोपनीयताको शपथ लिनुभएको हो। बारिसान सन् 1957 मलेसिया स्वतन्त्र भएदेखि नै सत्तामा थियो। यही पार्टीबाट निर्वाचित भएर 22 वर्ष मलेसियाको विकासको स्वप्नद्रष्ट प्रधानमन्त्रीका रूपमा शासन गरेका मोहम्मदले केही महिना अघि मात्रै नयाँ दल गठन गर्नुभएको थियो। निवर्तमान प्रधानमन्त्री नजीब रजाकले पराजय स्वीकार गर्दै मोहम्मदलाई कार्यकालको शुभकामना दिनुभएको छ। मलेसियाका राजा सुल्तान मोहम्मद पञ्चमले आजै उहाँलाई मन्त्री परिषद गठनबारे छलफल गर्न शाही महलमा बोलाउनु भएको छ।
अस्ट्रेलियाका 104 वर्षे वैज्ञानिक डेभिड गुडलको आज निधन भएको छ। अस्ट्रेलियाबाट इच्छा मृत्युका लागि 10 दिन अघि स्विजरल्याण्ड गएका गुडलको स्विजरल्याण्डको एउटा क्लिनिकमा आज निधन भएको हो। आफू बाँच्नुको औचित्य सकिएको भन्दै इच्छा मृत्यु रोजेका उहाँलाई क्लिनिकमा सोडियम पोर्टोबाभिटल नामक औषधि दिइएको थियो।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता जेठको दोस्रो हप्तादेखि शुरू हुने भएको छ। जेठ 13 गतेदेखि 29 गतेसम्म काठमाडौँमा हुने प्रतियोगितामा 7 प्रदेश र 3 विभागीय टीमको सहभागिता रहने आयोजक राष्ट्रिय खेलकुद परिषदले जनाएको छ। प्रतियोगिताको विजेताले 20 लाख र उपविजेताले 10 लाख रूपियाँ पुरस्कार पाउनेछ। प्रतियोगितामा सहभागी 10 टीमलाई 2 समूहमा विभाजन गरेर लीग कम नकआउटका आधारमा खेला कीर्तिपुर र मूलपानी मैदानमा हुने प्रतियोगिताको समूह एमा त्रिभुवन आर्मी र एपीएफसँगै प्रदेश नम्बर 1, 2 र 4 छन् भने समूह बीमा नेपाल पुलिससँगै प्रदेश नम्बर 3, 5 र 7 छन्। प्रतियोगिताको उत्कृष्ट खेलाड़ीले 1 लाख रूपियाँ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही 50,000 रूपियाँ पाउनेछन्। यस्तै उदीयमान खेलाड़ीले भने 15,000 रूपियाँ प्राप्त गर्नेछन्।
राष्ट्रिय खेलकुद परिषदकै आयोजनामा पहिलो पटक राष्ट्रिय पुरूष तथा महिला भलिबल प्रतियोगिता पर्सि शनिबारदेखि रोल्पाको लिबाङमा शुरू हुँदैछ। सर्वाधिक पुरस्कार राशिको सभामुख कप राष्ट्रिय भलिबलमा महिला र पुरूषतर्फ 7 प्रदेश र 3 विभागीय गरी 10 टोली सहभागी हुँदैछन्। रोल्पा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा हुन लागेको प्रतियोगिताको विजेताले 3,50,000 र उपविजेताले 2 लाख रूपियाँ पुरस्कार पाउनेछ।
र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले सनराइजर्स हैदराबादसँगको खेलमा दिल्ली डेयर डेभिल्सले ब्याटिङ गरिरहेको छ। घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर ब्याटिङ शुरू गरेको दिल्लीले ताजा अवस्थामा 3 ओभर 1 बलमा 16 रन बनाएको छ। उसको कुनै पनि विकेट गुमेको छैन। ज्यासन रोय 10 रन र पृथ्वी शाह 5 रनमा खेलिरहेका छन्। हैदराबाद 10 खेलबाट 16 अंक सहित अंक तालिकाको शीर्ष स्थानमा छ भने समान खेलबाट 6 अंक मात्रै जोडेको दिल्ली सबैभन्दा पुछारमा छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि संसदमा छलफल शुरू। माओवादी केन्द्रका सांसद नै असन्तुष्ट।
भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको तयारी पूरा। भारतबाट सिधै जनकपुर जाने र भोलि नै काठमाडौँ आउने।
नेपालमै पहिलो पटक पूँजी बजार मेला आयोजना। लगानी सुरक्षित गर्ने उपायबारे अवलोकनकर्तालाई जानकारी।
92 वर्षीय महाथिर मोहम्मद मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त। बारिसन नेशनल पार्टीको 62 वर्ष लामो शासन अन्त्य।
र आईपीएल क्रिकेटमा हैदराबाद र दिल्ली खेल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी प्रकाश शर्मा र रुबिना श्रेष्ठ पनि विदा हुन्छौ। नमस्कार।